نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي مختصر صحيح بخاري اسم سے کتاب الزکات پیج حدیث نمبر 751 یعنی 750 تک ہم نے کیا تھا اور کتاب کے اعتبار سے صفحہ نمبر 490 ہے باب یا چپٹر 35 من آتاہ اللہ شیئن من غیر مسالت ولا اشراف نفس جس شخص کو اللہ تعالیٰ بغیر سوال اور بغیر طمع کے کچھ دے تو اسے قبول کر لینا چاہیے عن عمر بن الخطاب رضی اللہ عنہ قال کان رسول اللہ صلی اللہ علیہ وسلم یعطین العطا فاقول آتیہ من ہوا افقر من الیہ منی فقال خذه اذا جاءك من هذا المال شيء وانت غير مشرف ولا سائل فخذه وما لا فلا تتبعه نفسك بہت پیارا اصول آپ نے بتایا حضرت عمر سے روایت ہے کہ انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم مجھے مال دیتے تھے تو میں کہتا تھا یہ اس شخص کو دیں جو مجھ سے زیادہ حاجت مند ہو تب آپ فرماتے کہ اگر بن مانگے بغیر انتظار کیے تمہارے پاس مال آ جائے یعنی لالچ نہیں تھا سوال نہیں تھا ذہن میں کوئی طمع نہیں تھا بن مانگے مل گیا تو لے لیا کرو اور جو ایسا نہ ہو اس کے پیچھے مت پڑو سوال کیے بغیر جو ملے اس کا لینا جائز ہے شرط کیا کہ مال حرام نہ ہو اگر حرام کا یقین ہو تو لینا جائز نہیں اگر مشتبہ ہو تو پرہیزگاری کا تقاضا ہے کہ اس قسم کے مال سے بھی اجتناب کرے تاہم لینے میں تھوڑی بہت گنجائش ہے بات واضح تو بے نیازی رکھیں وہ کہتے ہیں نا کہ تما نہ کرے مل جائے تو جمع نہ کرے اور خود بن مانگے دے دے تو منع نہ کرے یعنی دنیا کا حال ہمارے کیا ہونا چاہیے دل میں کہ تڑپ نہ رکھیں اب مل رہی ہے تو لے لیں اور مل گئی ہے تو اب جمع نہ کریں شیئر کر دیں یوز کر لیں یہی مطلب ہے من سال الناس تکثرن جو اپنی دولت بڑھانے کے لیے لوگوں سے سوال کرے عن عبداللہ ابن عمر رضی اللہ عنہما قال قال النبی صلی اللہ علیہ وسلم ما یزال رجل یسأل الناس حتی یاتی یوم القیامۃ لیس فی وجہہ مزۃ لحم وقال ان الشمس تدنو یوم القیامۃ حتی یبلغ العرق نصف الاذن فبیناہم کذلک استغاثوا بآدم ثم بموسیٰ ثم بمحمد صلی اللہ علیہ وسلم حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے کہا رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص برابر لوگوں سے سوال کرتا رہتا ہے وہ قیامت کے دن اس حال میں آئے گا کہ اس کے منہ پر گوشت کی بوٹی تک نہ ہوگی نیز آپ نے فرمایا کہ قیامت کے دن آفتاب یعنی سورج اتنا قریب آ جائے گا کہ پسینہ نصف کان تک پہنچ جائے گا سب لوگ اسی حال میں حضرت آدم علیہ السلام سے فریاد کریں گے پھر موسیٰ علیہ السلام سے اور پھر محمد صلی اللہ علیہ وسلم سے کتنا قبیح سین آتا ہے آپ نے کبھی ڈھانچہ دیکھا اصل شکل میں اس ڈھانچے کے اوپر کھال ہو بس گوشت نہ ہو کتنا خوفناک لگے گا ہڈیاں نکلی ہوئی تو سوال کرنے کی سزا میں چہرے کی رونق ختم ہو گئی ہڈیاں رہ گئی بھیانک اور کبھی شکل میں قیامت کے دن پیش ہوگا بندہ تو لالچ نہیں کرنا چاہیے جو لوگ کریں ان کو بھی سمجھانا چاہیے کہ ضرورت اور چیز ہے لیکن ضرورتوں کے نام پہ اب حد سے باہر جانا یہ تو درست نہیں ہے حد الغنا کس قدر مال سے غنا حاصل ہوتی حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت کیا ہے عن ابی ہریرہ رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال لیس المسکین الذی یطوف علی الناس ترده اللقمۃ ولقمتان والتمرۃ والتمرتان ولكن المسكين الذي لا يجد غنا يغنيه ولا يفتن به فيتصدق عليه ولا يقوم فيسأل الناس حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا مسکین وہ نہیں جو لوگوں سے سوال کرتا پھرے اور وہ اسے ایک یا دو لقمے ایک کھجور یا دو کھجوریں دے دیں بلکہ مسکین وہ ہے جس کو بقدر ضرورت چیز نہ ملے نہ تو لوگوں کو اس کی حالت معلوم ہو کہ اس کو خیرات دے سکے اور نہ خود کسی سے سوال کرنے پر آمادہ ہو دیکھیں کئی ایسے لوگ ہوتے ہیں हमारे अपनों में होंगे, दोस्तों में होंगे, अपने मुल्क में तो ऐसे बहुत सारे लोग हैं कि वो किसी से मांगना भी नहीं चाहते लेकिन ज़रूरत भी होती है। कल भी मुझे कोई पाकिस्तान से बता रहा था किसी ऐसी सिस्टर का कि सडनली उनके हस्बैंड की डेथ हुई है और वो जो बेचारे जॉब भी करते थे वो भी बस हैंड टू माउथ थी, तब वो भी नहीं आएगा तो क्या होगा। और वो इतनी गयूर है, कहती है कि मैंने किसी से लेना भी नहीं, दिल भी नहीं करता लेकिन लेना भी पड़ेगा। तो ऐसे लोगों को ढूंढ के दें जो मांगने नहीं आते बल्कि जिनको आप खुद ढूंढते हैं। आगे है बाब खर्सु तमरी, खजूर का दरख्तों पर अंदाजा लगाना। ये लफ्ज खर्स है, ये क्या अंदाजा लगाना, खर्रासून कुरान पाक में आता है सूरह ज़ारियात में। عن ابي حميد الساعدي رضي الله عنه قال غزونا مع رسول الله صلى الله عليه وسلم غزوة تبوك فلما جاء وادي القرى اذا امرأة في خديقة لها فقال النبي صلى الله عليه وسلم لاصحابه اخرسوا وخرس رسول الله صلى الله عليه وسلم عشرة اوسق اوسق فقال لها احصي ما يخرج منها فلما اتينا تبوك فقال اما انها ستهب الليلة ريح شديدة فلا يقومن أحد ومن كان معه بئير فليعقله فأقلناها وهبت ريح شديدة فقام رجل فالقته بجبل تيجي واحدة ملك أيلة للنبي صلى الله عليه وسلم بغلة بيضاء وكساه وردا وكتب له ببحرهم فلما أتى وادي القرى قال للامرأة كم جاءت حديقتك قالت عشرة أوسق حرس رسول الله صلى الله عليه وسلم فقال النبي صلى الله عليه وسلم إني متعجل إلى المدينة فمن أراد منكم أن يتعجل معي فليتعجل فلما قال راوي كلمة معناها أشرف على المدينة قال هذه تابة فلما رأى أحدا قال هذا جبيل يحبنا ونحبه كون سا پہاڑ تھا ابھی دیکھیے گا الا اخبركم بخير دور الانصار قالوا بلى قال دور بني النجار ثم دور عبد الاشخل ثم دور بني ساعده او دور بني الحارث ابن حزرج وفي كل دور الانصار يعني خيرا بیجان چیزوں کی بھی قسمت ہوتی ہے نا، اس سے آپ کو پتہ چلے گا۔ حضرت ابو حمیہ سعیدی سے روایت ہے کہ انہوں نے کہا کہ ہم غزوہ تبوک میں رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ تھے، جب آپ وادی قرآن میں تشریف لائے تو دیکھا کہ ایک عورت اپنے باغ میں ہے، آپ نے صحابہ کرام سے فرمایا کہ اندازہ کرو اس میں کتنی کھجوریں ہوں گی، خود رسول اللہ صلی اللہ علیہ وسلم نے اس کا 10 وسق اندازہ لگایا، یہ ایک کوانٹیٹی ہے وسق، پھر اس عورت سے فرمایا کہ جتنی کھجوریں پیدا ہوں ان کو وزن کر لینا، پھر جب ہم تبوک پہنچے تو آپ نے فرمایا رات کو سخت آندھی آئے گی اس لیے رات کو کوئی خود بھی نہ اٹھے اور جس کے پاس اونٹ ہو اسے بھی باندھ دے۔ کیوں نہ اٹھے؟ کیونکہ صحراؤں میں جب آندھیاں چلتی ہیں نا تو بعض دفعہ اونٹوں کی گردنیں تک کٹ جاتی ہیں اور ریت اتنی ہوتی ہے کہ آنکھوں میں چلی جاتی ہے، تو اس وقت دبک کے بس مٹی میں ہی سر ڈال کے بیٹھے جو تو وہی بچتے ہیں۔ اور یہی مثال ہمارے والد دیا کرتے تھے کہ جب زندگی میں کوئی ایسی مخالفتوں کی آزمائشوں کی آندھی چلے نا تو بس سر دبک کے بیٹھ جاؤ، صحیح دنوں کا انتظار کرو، جو سر اٹھاتا ہے نا پھر وہ کٹ جاتا ہے۔ بعض لوگ مالی حالات میں مشکل میں ہوتے ہیں لیکن وہ کہتے ہیں نہیں لوگ کیا کہیں گے، اتنا ہی خرچہ کریں گے، لوگوں کو کھلائیں گے پلائیں گے، لیکن پھر وہ کٹ جاتے ہیں۔ تو ہمیشہ وقت اور حالات دیکھ کر ریئیکٹ کریں، یہ چیز آپ اس مثال سے سیکھ سکتے ہیں۔ تو اللہ کے نبی کی یہ نصیحت بہت ہی زیادہ اچھی تھی، اور یہاں سے یہ بھی پتہ چلتا ہے کہ آپ کو غیب کی خبر اللہ جب دے دیتے تھے تو وہ آپ تک پہنچتی تھی، اور پھر ایسا ہی ہوا۔ چنانچہ ہم لوگوں نے اونٹوں کو باندھ دیا، پھر سخت آندھی آئی، اتفاق سے ایک شخص کھڑا ہوا تو اسے تیز ہوا نے تہ نامی پہاڑ پر پھینک دیا۔ امیجن کریں ہوا کتنی تیز ہوگی، زمین سے اٹھا کے وہ پہاڑ پہ پٹکا اس کو۔ اسی جہاد میں اہل کے بادشاہ نے رسول اللہ صلی اللہ علیہ وسلم کے لیے ایک سفید خچر اور اوڑھنے کے لیے ایک چادر بھیجی، آپ نے اس علاقے کی حکومت اس کے نام لکھ دی۔ پھر جب آپ وادی قرآ لوٹ کر آئے تو آپ نے اس عورت سے پوچھا تمہارے باغ میں کھجوروں کی کتنی پیداوار رہی، اس نے عرض کیا 10 وسق۔ یہی اندازہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تھا۔ کیا پتہ چلا؟ कि दीन का इल्म भी तो था आपके पास, लेकिन आप दुनियावी चीजों के भी माहिर थे। अब अंदाजा लगा के कितना किलो है क्या, ये हर बंदे के बस की बात नहीं होती, लेकिन आपका अंदाजा दुरुस्त था। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैं जरा मदीना जल्दी जाना चाहता हूँ, लिहाजा तुम में से जो शख्स जल्दी जाना चाहे वो जल्द तैयार हो जाए। जब आपको मदीना नजर आने लगा तो फरमाया, ये ताबा है। क्या है ताबा? मदीना का दूसरा नाम। और जब आपने उहद को देखा तो फरमाया, ये पहाड़ है जो हमको दोस्त रखता है और हम इसे दोस्त रखते हैं। क्या मैं तुम्हें बताऊं कि अंसार में किसका घराना बेहतरीन है? लोगों ने अर्ज किया, जी हाँ। आपने फरमाया, कबीला नजार का घराना। कौन थे भला? आपके ननिहाल। इसके बाद बनी अब्दुल अशहल, फिर बनी सायदा, फिर बनी हारिस बिन खजरज के घराने, और यूं तो अंसार के तमाम घरानों में अच्छाई है। ऐसा लग रहा है पाकिस्तान जाए गए हैं और अपने मुख्तलिफ रिश्तेदारों के घरों की बातें कर रहे हैं। यहाँ बहुत मजा आता है, यहाँ अच्छा लगता है, यहाँ गर्मी है, यहाँ कम है, यहाँ जगह अच्छी नहीं, ये बहुत खुश होते हैं, ये नहीं है। तो इससे पता चलता है कि नबी सल्लम अपने जाती जज्बात भी शेयर करते थे अपने सहाबा के साथ। दरख्तों पर लगे हुए फलों का किसी तजुर्बे से अंदाजा करना खर्च कहलाता है। इस अंदाजे का 10वां हिस्सा यानी उश्र बोलते हैं इसको, बतौर जक़ात वसूल किया जाता है। वाजरे के अंदाजा करदा मकदार से उठने वाले अखराजात को उसमें से निकाल दिया जाएगा। तो समझ गए, जक़ात क्या है? एक साल तक जो माल पड़ा रहा उसका 2.5%, 2.5%। और उशर क्या है? जब भी फसल आएगी तो उसका 10वां हिस्सा, और अगर पानी बारिश का हो तो फिर 10वां हिस्सा, और अगर पानी ट्यूबवेल से दिया जाए, पैसों का पानी हो, तो फिर 20वां हिस्सा। इस्लाम का कितना प्यारा मिजाज है, आप देखिए कि हर चीज का ख्याल रखा जाता है कि इधर खर्चा ज्यादा हो रहा है तो दूसरी तरफ ना हो। तो बहरहाल ये उसकी बात थी। इससे पता क्या चला कि दरख्तों पे लगे हुए फल का अंदाजा लगाया जा सकता है। अब खजूरें तोड़ के तो नहीं उसकी जकात लें। और इससे एक और बात भी पता चलती है कि अभी खजूरें पकी नहीं है लेकिन जकात उसकी देनी पड़ेगी या उसका उशर देना पड़ेगा। आगे है, अलुश्रु फी मा युस्का मिम माए समाए व बिमाइल जारी। ये वो बात आ गई जो मैंने अपने लफ्जों में आपको पहले से बता दी कि उशर इस खेती में है जिसे आबे वारा यानी बारिश का पानी, या आबे रवा यानी वो पानी जो आप खुद मुहैया करते हैं जैसे ट्यूबवेल का पानी या कोई और, तो उससे सिंचा जाए। दोनों में फर्क है। عن عبد الله بن عمر رضي الله عنه عن النبي صلى الله عليه وسلم قال فيما سقط السماء والعيون أو كان أثريا العشر وما سقي بالندح نصف العشر. اور نصف العشر کیا ہوگا؟ 20वां हिस्सा होगा, 20। हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह अन्हु से रिवायत है कि वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बयान करते हैं कि आपने फरमाया, जो खेती बारिश या चश्मे से सैराब हो या वो जमीन जो खुद ब खुद सैराब हो, इसमें 10वां हिस्सा लिया जाए, और जो खेती कुएं के पानी से सिंची जाए इससे 20वां हिस्सा लिया जाए। दूसरे हदीस से मालूम होता है कि पैदावार 5 वसक या इससे ज्यादा हो, इससे कम मकदार में उशर नहीं। जैसे नसाब होता है ना 7.5 तोले सोना, तो खजूरों का या जमीन का क्या के 5 वसक से ज्यादा हो कम ना हो। वाजरे के 1 वसक में 60 सा होते हैं, और 1 सा 2.25 सेर या 2 किलो और 100 ग्राम का होता है। तो यहां से आप अंदाजा लगा सकते हैं कि 2.25 सेर का 1 सा और 60 सा में कितने हो गए, 120 किलो, और 120 को जरब दे दें 5 से, तो इतने किलो खजूरों के बाद या इतने किलो फसल के बाद फिर उस पर उशर लगेगा। इतनी बारीकियां कौन दे सकता था? मैं अक्सर जकात का जब निसाब पढ़ती हूँ ना तो परेशान हो जाती हूँ कि इतनी जबरदस्त कैलकुलेशन आम लोग तो कर ही नहीं सकते, हमें तो याद ना रहे इतनी। कल के सबक में हमने पढ़ा था पीछे के गायें बकरियां, इतनी बकरियां फिर 200 ऊपर दे दो, फिर ऊंट नहीं तो गाय नहीं तो ये नहीं वो, क्या किसी इंसान के बस में है कि ये सब करे? बड़ी बड़ी आप कॉन्फ्रेंसें भी बुला लें, बड़े बड़े प्लेटफॉर्म भी आपके पास आ जाए ना, तो यकीन करें आप लोगों को वो निज़ाम नहीं दे सकते जो कुरान पाक ने दिया है। अल्लाह ने अपने वाकई अल्लतीफुल खबीर होने का सबूत दे दिया हमें ज़कात का निज़ाम बताकर, किस तरीके से एक इंसान इन सारी चीज़ों को लेकर चलता है और अल्लाह ताला फिर उसको मदद देता है। और यहां से पता चलता है कि हमारे दीन में लिखत पढ़त का, डॉक्यूमेंटेशन का, गिनती का भी बहुत अहम हिस्सा है, क्योंकि ये वो चीजें होती हैं जो आपके मेरे लिए बहुत अहम है, लेकिन हम बाज दफा इन चीजों की अहमियत को समझ नहीं पाते। फिर अगली हदीस है, अख्जु सदकत तमर इंद सिराम नखल व हल युतरकु सबीयु फयमस्सु तमर सदकती। जब खजूर दरख्तों से तोड़े इस वक्त जकात ली जाए, नीस क्या बच्चे को यूं ही छोड़ दिया जाए कि वो सदके की खजूरों से कुछ ले ले, यानी घर में सदके की या जकात की कोई चीज है या रकम है तो क्या बच्चे उसको ले सकते हैं। अनबी हुरैरा रदियल्लाहु अन्हु قال كان رسول الله صلى الله عليه وسلم يؤتى بالتمر عند صرام النخل فيجيء هذا بتمره وهذا من تمره حتى يصير عنده قوم من تمر فجعل الحسن والحسين رضي الله عنهما يلعبان بذلك التمر فخذ احدهما تمرة فجعلها في فيه فنظر إليه رسول الله صلى الله عليه وسلم فخرجها من فيه فقال أما علمت أن آل محمد صلى الله عليه وسلم لا يأكلون الصدقة। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि उन्होंने फरमाया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास खजूरें फसल कटते ही आने लगती, और ऐसा होता कि एक शख्स अपनी खजूरें ले आता तो इधर दूसरा शख्स अपनी खजूरें ले आता, इसी तरह सदके की खजूरों के ढेर लग जाते क्योंकि वो ज़कात या उशर उसी खजूरों में से देते थे ना। एक रोज हजरत हसन और हुसैन रदियल्लाहु अन्हुमा इन खजूरों से खेलने लगे और इनमें से किसी ने खजूर उठाकर अपने मुंह में डाल ली, जिससे बच्चे कर सकते हैं, जिसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने देख लिया तो आपने वो खजूर इसके मुंह से निकाल कर फरमाया, क्या तुम्हें मालूम नहीं कि आले मोहम्मद सदका नहीं खाते। क्या पता चला, बच्चा था भाई, बच्चों को कोई गुनाह नहीं। रुफियल अकलाम अनसलास, तीन लोगों पे से तो कलम उठा लिया कि उसमें एक बच्चा है सभी, लेकिन बचपन से सिखाएं, ये पता चल रहा है, छोटे बच्चों को गलत चीजों के खाने से बचाएं, उनको बताएं ये कबीरा गुनाह है क्योंकि बड़े होकर फिर वो हराम से बचेगा। हल यश्तरी सदकता हु वला बास अन यश्तरी सदकता गैरु, क्या आदमी अपनी सदका दी हुई चीज खुद खरीद सकता है, अलबत्ता दूसरे की सदका दी हुई चीज खरीदने में कोई कबाहत नहीं। अभी आप में से बहुत सारों का भी ये सवाल होगा क्योंकि आप भी अक्सर सदका देते रहते हैं, कैसे है, क्या है इसके हालात, थोड़ा सा इसको देखिएगा। सवाल समझ गए, क्या आपने पहले एक चीज सदके में दे दी, अब दिल चाह रहा है कि वही मेरे पास हो तो क्या आप उसको खरीद सकते हैं। عن عمر رضي الله عنه قال حملت أن على فرس في سبيل الله فأداه الذي كان عنده فأردت أن أشتريه وظننت أنه يبيعه برخص فسألت النبي صلى الله عليه وسلم فقال لا تشتريه ولا تعد في صدقتك وإن أتاكه بدرهم فإن العائد في صدقته كالعائد في قيئه। हज़रत उमर रज़ियल्लाहु अन्हु से रिवायत है कि उन्होंने फरमाया, मैंने एक दफा अल्लाह की राह में सवारी का घोड़ा दिया, जिस शख्स के पास वो घोड़ा गया इसने इसे बिल्कुल खराब और बेकार कर दिया, यानी इसकी टेक केयर नहीं की और दूसरे बंदे को पता भी नहीं होता है उसकी क्या करनी है टेक केयर। खैर, मैंने इरादा किया कि इसे खरीद लूं और मैंने ये भी ख्याल किया कि वो इस घोड़े को सस्ता बेच देगा। फिर मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इसके मुतल्लिक दरियाफ्त किया तो आपने फरमाया, इसे मत खरीद और अपना सदका वापस ना ले, अगरचे एक ही दिरहम में तुझे दे डाले, क्योंकि खैरात देकर वापस लेने वाला कह करके चाटने वाले की तरह। अब आप देखिए बज़ाहर इस हदीस से क्या लगता है कि अपना दिया हुआ सदका खरीदना हराम है, लेकिन किसी दूसरे का दिया हुआ सदका फकीर से खरीदा जा सकता है। इसी तरह अगर अपना सदका बतौर विरासत मिले तो इसे लेने में हरज नहीं। विरासत में कैसे मिलेगा, मसलन शौहर को दे दी कोई चीज या बहन भाइयों में से किसी को कोई चीज दी, अब कल उनमें से किसी की विरासत बटी और वो चीज भी थी तो फिर वो आपकी है। अब इससे क्या पता चलता है, आप देखिए कि ये बहुत अहम इश्यू है। आपके स्कूल में कोई चीज आती है आपके पास सदके में, लोग डोनेट कर दें, अब उसको दोबारा नहीं खरीदनी चाहिए। एक तो उसे ये पता चलता है कि उसकी मोहब्बत अभी दिल में मौजूद है, और हम अक्सर क्या सोचते हैं, चलो जिसकी है वही खरीद ले, ठीक है। तो इस हदीस से साफ तौर पे यही बात मिलती है। अल्लाह ताला कमी बेशी माफ करे सबकी। सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अन ला इलाहा इल्ला अंत अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।